بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد اور آل محمد پر. ناظرین السلام علیکم، نسیم زندگی لے کر آپ کی خدمت میں حاضر ہیں. ایران میں آج ماہ مبارک رمضان کا تیسرا دن ہے، تو اس مناسبت سے آپ سب کی خدمت میں مبارکباد پیش کرتے ہیں. پہلے دن ہم نہیں تھے اس لیے آج مبارکباد پیش کر رہے ہیں، اور امید ہے کہ آج کا بھی دن آپ لوگ مکمل تازگی کے ساتھ شروع کریں گے انشاءاللہ.
سلام عرض کرتا ہوں آپ کی خدمت میں بھی، اپنے پیارے ناظرین کی خدمت میں. جی بالکل، امید کرتے ہیں آپ لوگوں کے روزے اچھے جا رہے ہوں گے اور ٹھیک طریقے سے جا رہے ہوں گے، اور ماہ مبارک رمضان میں آپ لوگ خوب جو ہے نیکیاں لوٹنے کی پوری کوشش کر رہے ہوں گے اور برائیوں سے بالکل دھل چکے ہوں گے، دور ہو چکے ہوں گے
انشاءاللہ. صحیح ہے جی خرم، بہت ہی اس کے جو اس کا وقت جو ہے نا آج کل سحر کا، اور خصوصاً ان علاقوں میں تھوڑا مشکل ہو گیا ہے، وقت بہت کم رہتا ہے سحر کا اور بہت جلدی ہوتا ہے، ادھر بہت دیر میں اذان ہوتی ہے. لیکن اگر ہم لوگ تھوڑا بہت سوچ لیں کہ ہمارے معاشرے میں ایسے لوگ ہیں، یا ہمارے معاشرے میں نہ کہیں کم سے کم اس دنیا میں ایسے لوگ ہیں جن کو ایک وقت کا کھانا مشکل سے مل رہا ہے اور ہم لوگ تھوڑا بہت پریشان ہیں، تو ہم لوگ واقعی ہم لوگ بھول جائیں گے اپنی بھوک اور اپنی پیاس اور اپنا یہ جو تھوڑا یعنی غیر منظم عام دنوں کے بنسبت غیر منظم جو ہم لوگ کا شیڈیول ہو گیا ہے اسے ہم لوگ بھول جائیں گے اور واقعی خدا کا شکر ادا کریں گے.
تو یہ اتفاقاً ایک مقصد جو میرے خیال میں مجھے نظر آتا ہے ماہ مبارک رمضان کا، وہ یہ بھی ہے جیسا کہ ہم نے ہمارے ہفتے کا موضوع رکھا ہے کہ ماہ رمضان کے روزے کے سماجی فوائد کیا ہیں. جب ہم بھوک کو احساس کرتے ہیں تو ہمیں پھر اس چیز کا بھی احساس ہوتا ہے کہ بہت سے لوگ ہیں جن کو صاف پینے کا پانی نہیں مل رہا، دو وقت کا کھانا نہیں مل رہا، تو یہ ایک وجہ ایک جو ہے اس کا فائدہ یہ بھی تو سامنے آ جاتا ہے. اچھا ایک دلچسپ بات بتاتے چلو اپنے ناظرین کو، اس کے بعد پھر بریک پہ چلتے ہیں. وہ یہ کہ میں کہیں پڑھ رہا تھا، اس میں لکھا ہوا تھا کہ ڈنمارک میں 21 گھنٹے کا روزہ ہو رہا ہے، اور سب سے مختصر روزہ جو ہے وہ ارجنٹائن میں ہو رہا ہے 9 گھنٹے کا.
9 گھنٹے کا بالکل.
تو بار یہ ایک دلچسپ چیز بھی میں نے کہا میرے اپنے ناظرین کو بتا دیا جائے،
یعنی واقعی سوچنا پڑے گا کیسے روزہ رکھتے ہوں گے بالکل وہاں کے. بہرحال جو باشندے ہیں مسلمان باشندے، چلتے ہیں ناظرین دیکھتے ہیں ساتھ میں تیسرے دن کی دعا ماہ مبارک رمضان کی.
بسم الله الرحمن الرحيم. اللهم ارزقني فيه الذهن والتنبيه، وباعدني فيه من السفاهة والتمويه، واجعلني نصيبا من كل خير تنزل فيه بجودك يا أجود الأجودين، برحمتك يا
جی ناظرین پھر سے آپ سب کی خدمت میں خوش آمدید کہتا ہوں. آپ کو بتاتے چلوں کہ ہم لوگوں کا پروگرام ہر روز صبح 7:30 بجے تہران کے وقت کے مطابق، ہندوستان کے وقت کے مطابق 8:30 بجے، اور پاکستان کے وقت کے مطابق 8 بجے آپ کی خدمت میں پیش کیا جاتا ہے، اور براہ راست ہوتا ہے ہمارا یہ پروگرام، اور اس پروگرام کو دہرایا جاتا ہے تقریباً 2:30 بجے. تو آپ لوگ پھر سے دیکھ سکتے ہیں، تہران کے وقت کی بات کر رہا ہوں، تو اس وقت آپ ہمارا پروگرام پھر سے دیکھ سکتے ہیں.
جی میں یہاں پر مہمانوں کے بارے میں بتاتے چلوں اپنے ناظرین کو، ہمارے ساتھ ڈاکٹر دیپن جان گھوش ہوں گے کچھ ہی دیر میں انشاءاللہ، ہمیں جوائن کریں گے پروگرام میں، اور حسن بڑے اہم موضوع جیسے کہ وہ ہمیشہ نینو ٹیکنالوجی کے موضوعات پہ گفتگو کرتے ہیں، تعلیم بھی وہ بہرحال نینو ٹیکنالوجی کے ہی سلسلے میں حاصل کر رہے ہیں تہران یونیورسٹی آف میڈیکل سائنسز سے. بات کریں گے आर्थराइटिस की बीमारी और उसका नैनो टेक्नोलॉजी उसका क्या कर रही है, कैसे उसको जो है धो रही है, कैसे उसको ठीक करने की कोशिश कर रही है। बहरहाल ये उनका इंशाल्लाह मौजू रहेगा और हम लोग जी इस्लामाबाद स्टूडियो की तरफ भी हम लोग जाएंगे जहाँ पर इब्रार हुसैन साहब हमारे साथ होंगे और हमारा जो हफ्ते का मौजू है उस सिलसिले में ख़ास तौर पर सब्र व फदाकारी और माशरती खुशहाली ये उनका इंशाल्लाह मौजू रहेगा। इस पे इंशाल्लाह
उनसे गुफ्तगू करेंगे और इसमें सबसे ज़्यादा यानी इशार का ही मसला होता है कि हम लोग किस हद तक इशार कर सकते हैं दूसरों के साथ। एक बहुत ही मज़ेदार सी कल रात को मैं क्लिप भी देख रहा था कि उसमें पहले चंद दिन तो लोग इशार करते हैं दूसरों के लिए, लेकिन दसवां दिन जब गुजर जाता है तो फिर हम होते हैं और टी वी होता है और मुख्तलिफ शोज़ होते हैं। तो हम लोगों को बहुत ज़्यादा इन चीज़ों पर तवज्जो देनी है कि शुरू के 10 दिन में हम लोग जो जज्बा जो अचानक भड़कने लगता है आखिर तक भी इंशाल्लाह ऐसा ही रहे और हम लोग यानी इंशाल्लाह के सही तौर से अपने बंदगी का हक अदा कर सकें। चलते हैं खुर्रम साथ में
जी, हम लोग यहाँ पर मेरे ख्याल में वर्जिश तो शायद हम लोग जी करवा रहे हैं, वर्जिश हमारे नाज़रीन को
वर्जिश करवा रहे हैं, हल्की फुल्की वर्जिश
वर्जिश करवाते हैं
ये लोग। अगर आप लोग नहीं कर सकते कम से कम देख लीजिए, इफ्तार के बाद भी आप लोग कर सकते हैं।
बिल्कुल
بسم اللہ الرحمن الرحیم۔ ناظرین السلام علیکم، ہمیں امید ہے کہ آپ بخیر و عافیت ہوں گے۔ آج ہم آپ کو لیٹ کر کی جانے والی ایک ورزش سکھائیں گے، اس کا نام 100 ہے اور میں بتاؤں گا کہ اسے کیوں 100 کہا جاتا ہے۔ اس میں بہت ہی آرام سے کرنے والی ورزش ہے، پریشر لانے کی ضرورت نہیں ہے۔ تو ہم شروع کرتے ہیں۔ اس ورزش میں پیٹھ پوری طرح سے زمین پر لگی رہے اور سر بھی زمین پر ٹکا رہے۔ شروع میں ہم جو کمر کا خلا ہے اس کو پر کرنے کی جو ورزش ہے جو ہم پہلے آپ کو بتا چکے ہیں اسے کئی بار انجام دیں گے، سانس لیتے ہوئے اور سانس چھوڑتے ہوئے۔ دیکھیے کمر کے نیچے کا خلا ہے، ناک سے سانس لیں گے اور خلا کو پر کر دیں گے۔ پیٹ کے مسلز پوری طرح سے اندر کی طرف کھینچے ہوئے ہیں، پھر سانس چھوڑیں گے۔ دیکھیے خلا کو دیکھیے آپ، ایک بار پھر کرتے ہیں، سانس لیں گے، سانس چھوڑیں گے، ایک دم کمر کا خلا آپ دیکھ سکتے ہیں۔ ناظرین اس ورزش کا نام 100 اس لیے ہے کہ اس میں ہاتھ زمین کے متوازی آتے ہیں اور پھر ہاتھوں کو اوپر نیچے کیا جاتا ہے اور یہ کام 100 بار کیا جاتا ہے، اسی لیے اسے 100 کہتے ہیں۔ بہرحال ہم چونکہ وقت کم ہے اس لیے 100 بار نہیں کریں گے، لیکن آپ جب گھر میں کریں تو اسے 100 بار انجام دیں۔ تو پھر ہم یہ ورزش شروع کرتے ہیں۔ سب سے پہلے پیروں کو اوپر لے کے آئیے، ران کا جو زاویہ ہے وہ پیٹ سے 90 ڈگری کا ہونا چاہیے اور ہاتھ زمین پر لگے رہیں۔ اس کے بعد ہاتھوں کو اوپر لے کے آئیے، زمین کے متوازی رہیں، سانس لیں اور سانس چھوڑتے ہوئے دھیرے دھیرے اوپر آئیں۔ بہت زیادہ اوپر آنے کی ضرورت نہیں ہے، دیکھیں پیٹ کے مسلز ایک دم کھینچے ہوئے ہیں۔ اور پھر ہاتھوں کو سانس لیتے اور چھوڑتے ہوئے اوپر نیچے کریں گے، سانس لیں گے، سانس چھوڑیں گے، سانس لیں گے اور سانس چھوڑیں گے۔ دیکھیے جب ہم ہاتھوں کو اوپر نیچے کرتے ہیں تو جسم ہلتا نہیں ہے بلکہ پوری طرح سے ایک ہی جگہ پہ ٹکا رہتا ہے۔ سانس لیں گے، سانس چھوڑیں گے، سانس لیں گے، سانس چھوڑیں گے، بس کافی ہے، پیر زمین پر رکھیں۔ اگلا مرحلہ جو ہے وہ تھوڑا سا سخت ہو جائے گا، اس میں ہم پیروں کو اوپر لائیں گے، سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر کو سیدھا کریں گے اور پھر جسم کو تھوڑا سا اوپر لا کر ہاتھ ہلائیں گے۔ تو شروع کرتے ہیں، دونوں پیر زمین پر ہیں، ناک سے سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر اوپر، سانس لیں گے اور سانس چھوڑتے ہوئے جسم تھوڑا سا اوپر آئے گا، سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر چھت کی طرف، سانس لیں اور سانس چھوڑتے ہوئے ہاتھ ہلائیں، اوپر نیچے کرتے رہیں، سانس لیں، سانس چھوڑیں، سانس لیں، سانس چھوڑیں، پیٹ کے مسلز پوری طرح سے اندر کی طرف کھینچے ہونے چاہیے، سانس لیں، سانس چھوڑیں۔ دیکھیے پیٹ سے ہی اس اسٹیپ کو کنٹرول کیا جائے گا، جسم ہلنا نہیں چاہیے۔ اگر آپ تھکن محسوس کریں تو پیروں کو پکڑ کر زمین پر لیٹ جائیں اور پھر دوبارہ یہ اسٹیپ شروع کریں۔ سانس لیں، سانس چھوڑیں، سانس لیں، کافی ہے، پیر زمین پر رکھیں۔ اب میں یہ اسٹیپ جو ہے آپ کو رضا کے ساتھ کر کے دکھاتا ہوں۔ رضا یہاں آئیں، بہت اچھے، ہاتھ اور شانے زمین پر ہیں، سانس لیں اور سانس چھوڑتے ہوئے پیر 90 ڈگری کے زاویے پر لائیں پیٹ سے، اور پیٹ اندر کی طرف دبا ہونا چاہیے۔ سانس لیں، سانس چھوڑتے ہوئے تھوڑا سا اوپر کی طرف آئیں، دیکھیے، سانس لیں، سانس چھوڑتے ہوئے ہاتھ اوپر نیچے کریں، سانس لیتے ہوئے اور چھوڑتے ہوئے ہاتھوں کی حرکت جاری رہنی چاہیے۔ آپ ہاتھوں کی حرکت کو گنیے اور کم سے کم 100 بار آپ کو ہاتھوں کو اوپر نیچے کرنا ہے، کافی ہے رضا۔ اب اگلا مرحلہ شروع کرتے ہیں، سانس لیں، سانس چھوڑتے ہوئے پیر اوپر، سانس لیں، پھر سانس چھوڑتے ہوئے پیر سیدھے کریں۔ دیکھیے پیر بالکل سیدھے ہونے چاہیے چھت کی طرف۔ اگر پریشانی ہے، کچھ گھٹنوں میں تکلیف ہے تو آپ گھٹنوں کو موڑ بھی سکتے ہیں۔ سانس لیں اور سانس چھوڑتے ہوئے سر تھوڑا سا اوپر لائیں، سر کو بہت زیادہ اوپر بھی لانے کی ضرورت نہیں ہے اور نہ ہی سر کو گردن کی طرف جھکانے کی ضرورت ہے، بلکہ نیچرل حالت میں رہے اور سانس لیتے ہوئے اور چھوڑتے ہوئے ہاتھوں کو اوپر نیچے کرتے رہیں گے۔ سانس لیں، دیکھیے جب آپ ہاتھوں کو اوپر نیچے کرتے ہیں تو آپ کا جسم ہلتا نہیں ہے، بلکہ یہ کام آپ پیٹ کے جو مسلز ہیں ان کے ذریعے سے اسے کنٹرول کرتے ہیں۔ سانس لیں گے، سانس چھوڑیں گے، سانس لیں، سانس چھوڑیں، بہت شکریہ۔ آپ جتنی تیزی کے ساتھ ہاتھوں کو اوپر نیچے کریں گے آپ کے لیے جسم کو کنٹرول کرنا اتنا ہی مشکل ہوگا، لیکن اس سے مسلز آپ کے بہت مضبوط ہوں گے۔ تو ناظرین پروگرام کا وقت ختم ہوتا ہے، ہمیں امید ہے کہ جو چیزیں ہم نے بتائی ہیں انہیں آپ نے غور سے سنا اور دیکھا ہوگا اور ان کو مد نظر رکھ کر یہ ورزش کریں گے۔ تو اگلے پروگرام تک کے لیے اجازت دیجیے، خدا حافظ۔ ہاتھ جسم کے پاس زمین سے تھوڑا سا اٹھے ہوئے پیر اوپر لائیں 90 ڈگری کے زاویے پر، سانس لیں، سانس چھوڑتے ہوئے اوپر آئیں، سانس لیں اور سانس چھوڑتے ہوئے پیر کو سیدھا کریں، سانس لیں اور سانس چھوڑتے ہوئے ہاتھوں کو اوپر نیچے کریں، سانس لیں، سانس چھوڑیں، سانس لیں، سانس چھوڑتے ہوئے پیٹ کے مسلز پورے کنٹرول میں رہیں، سانس لیں، سانس چھوڑیں۔
آپ لوگ دیکھ رہے ہیں پروگرام نسیم زندگی، تہران اسٹوڈیو سے براہ راست یہ پروگرام آپ کی خدمت میں پیش کیا جا رہا ہے، اور ابھی ساتھ ہم لوگ چلتے ہیں اسلام آباد۔
جی میں صرف یہاں جلدی سے بتاتے چلوں کہ ہمارے سارے اکاؤنٹس جو ہیں یہاں پر آن لائن ہیں، ہمارے پاس وائبر، واٹس ایپ ہمارا جو ہے، ای میل بھی آپ کر سکتے ہیں، جیسے ہم نے ای میل آپ کو بتائی ہے nasimezindagi@gmail.com پہ آپ ای میل بھی ہمیں کر سکتے ہیں۔ تو میں یہاں پر تیار بیٹھا ہوں، کوئی بھی سوال آپ پوچھنا چاہتے ہیں، کوئی بھی بات کرنا چاہتے ہیں، ہمارے پاس
خرم بھائی موجود ہیں یہاں پر۔ اور ناظرین انشاءاللہ کہ آپ لوگوں کو یہاں تک پروگرام ہم لوگوں کا پروگرام آپ کے لیے مفید ثابت ہوا ہو۔ آج ہم لوگ بہت مفید انشاءاللہ گفتگو آپ کی خدمت میں پیش کریں گے، اور اسی طرح مختلف جو حصے ہیں پروگرام کے وہ ضرور دیکھیے گا کیونکہ بے انتہا سب کے لیے مفید انشاءاللہ ثابت ہوں گے۔ چلتے ہیں ساتھ میں ابرار حسین صاحب کے پاس جو اسلام آباد میں موجود ہیں، آپ کی خدمت میں سلام عرض کرتا ہوں، خوش آمدید کہتا ہوں پروگرام میں، ماہ مبارک رمضان کی مناسبت سے بھی آپ کی خدمت میں مبارکباد پیش کرتا ہوں، اور آپ سے گزارش کرتا ہوں کہ ہمارے آج کے دن کے پروگرام کے موضوع کے حوالے سے جو ہے صبر اور فداکاری اور معاشرتی خوشحالی اور ماہ مبارک رمضان، اس حوالے سے ہمارے ناظرین کو معلومات پیش کریے۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ میں بھی آپ سب تمام معزز ناظرین کو اس مبارک مہینے کے حوالے سے مبارکباد پیش کرتا ہوں اور دعا کرتا ہوں خدا ہماری اطاعتوں کو، ہمارے روزے کو اپنی بارگاہ میں قبول فرمائے. اپنے بیان کو اس آیہ کریمہ سے شروع کرتا ہوں. بسم اللہ الرحمن الرحیم. یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. پروردگار عالم نے اسی سورہ میں بعد والی آیات میں فرمایا ہے، شہر رمضان الذی انزل فیہ القرآن ھدى للناس وبینات من الھدى والفرقان. ماہ مبارک رمضان میں، اس مہینے میں، مبارک مہینے میں خدا نے روزے انسانوں کو پر واجب قرار دیے ہیں، جیسے سابقہ امم کو پر واجب قرار دیے گئے تھے. روزے کا واجب قرار دینا انسانوں کے اوپر اس کا ایک فلسفہ ہے. وہ فلسفہ کیا ہے؟ انسان متقی بن جائے، انسان تقوی اختیار کرے. تقوی اختیار کرے گا تو ھدى للمتقین، قرآن اس کے اوپر اثر کرے گا. بس الہی باتوں کو سمجھنے کے لیے، نورانی کلمات کو سمجھنے کے لیے تقوی اختیار کرنا چاہیے. اور جب تقوی کب آئے گا؟ اپنے نفس پہ کنٹرول کرے گا، روزے رکھے گا. روزوں، ماہ مبارک رمضان میں یہ نہیں کہا ہے کہ رمضان روزوں کا مہینہ ہے، بلکہ رمضان قرآن کا مہینہ ہے. رمضان بہار قرآن ہے. اس بہار قرآن میں دلوں میں ہریالی اس وقت آئے گی قرآن پر ہم عمل کریں گے. فقط کا فلیصوم ہو، اگر فمن شہد منکم الشہر، اگر آپ میں سے کسی نے اس مہینے کو درک کیا، دیکھا، بیمار بھی نہیں ہے، مسافر بھی نہیں ہے، دوسرے مسائل بھی نہ ہو، تو انسان روزہ رکھے. روزے کے اثرات انسان کے روح اور جسم پر مترتب ہوں گے. یعنی روزہ خود رکھنا متقی کی علامت ہے، اور متقی صابر انسان ہوتا ہے. صبر کرنے والا انسان کسی کے لیے مضر نہیں ہوتا ہے، کسی کو نقصان نہیں پہنچاتا ہے. اسی لیے اگر کوئی انسان دیکھنا چاہتا ہے صبر کے حوالے سے، صابر انسان کی خصوصیات کو دیکھنا چاہتا ہے، خطبہ متقین کو دیکھے. خطبہ متقین میں بہت سے صفات صابرین کے اور صبر متقین کے، صبر کرنے والوں کے بارے میں بتایا ہے. ان میں سے ایک ہے، شرورہم مأمونہ انفسہم عفیفہ، ان کے شر سے دوسرے لوگ امن میں ہیں، یعنی وہ کسی کو اذیت نہیں پہنچاتے ہیں. صبر و ایام قصیرہ عاقبتہم راحت طویلہ، کچھ دن صبر کرتے ہیں اور اس کے نتیجے میں دائمی آسائش اور دائمی آسانی اس انسان کے لیے پیش آتی ہے. کس وجہ سے؟ صبر کے نتیجے میں. جب انسان اس طریقے سے صبر کرے گا تو اس کے نتیجے میں ایثار اور قربانی کا جذبہ بھی آئے گا. جیسے دیکھو، صبر اور ایثار اور وہ معنویت آنے کے بعد، جیسے حضرت خدیجہ سلام اللہ علیہا نے اس صبر بھی کیا اسلام کو پھیلانے کے لیے، اپنا مال بھی خرچ کیا اسلام کے لیے، وہی سبب بنا بی بی خدیجہ سلام اللہ علیہا کا وہ مال، اسلام پھلا پھولا اور آج تک اس طریقے سے آیا. اور انسان جب صابر ہو اور روزے کے ان معنوی اثرات کو اپنے روح اور جان میں لے، تو انما نطعمکم لوجہ اللہ، وہ اگر کوئی کام بھی کرتے ہیں، روزہ بھی رکھتے ہیں، تو ان کی نیت بھی ٹھیک ہو جاتی ہے، ان کے اعمال بھی ٹھیک ہو جاتے ہیں. جیسے امیر المومنین علیہ الصلوۃ والسلام خود بھوکے ہیں لیکن راہ خدا میں انفاق کرتے ہیں. انما نطعمکم لوجہ اللہ، کس کے لیے؟ اسیر کے لیے، فقیر کے لیے. اور پھر اسی طریقے سے ایک عرب آتا ہے رسول خدا صلی اللہ علیہ وسلم کے محضر میں، میں بھوکا ہوں، کوئی ہے کھلانے والا؟ تو قصہ طولانی ہے کہ بی بی زہرا سلام اللہ علیہا اور مولائے کائنات، ایک آدمی کا، ایک بچے کا کھانا تھا جس کو فقط مہمان کو کھلانے کی کوشش کرتے ہیں اور لائٹ کو مدھم کرتے ہیں، کم کرتے ہیں، ایسا لگ رہا ہے کہ دوسرے بھی کھا رہے ہیں یا مولائے کائنات بھی کھانا کھا رہے ہیں. لیکن بعد میں جب اس نے کھانا کھایا، وہ سیر ہوا اور جب فارغ ہوئے، دیکھا تو کھانا جوں کا توں ہی ہے اور کھانا بھرا ہوا. یہ برکت ہے کہ ہم دعا کرتے ہیں خدا ہماری زندگیوں میں برکت دے. خدا کے لیے کوئی کام ہو تو پروردگار عالم اس کام میں برکت دیتا ہے. من ایکن بالخلف جاد بالعطیہ، اگر وہ ایمان انسان کے دل میں آ جائے، تو اگر یہ سوچے کہ بعد میں مجھے آئے گا، مال آئے گا، خدا پہ یقین ہو، تو پھر خرچ کرنے میں، انفاق کرنے میں بھی وہ ہاتھوں کو تنگ نہیں رکھے گا بلکہ خرچ کرے گا. اور اس مہینے میں یہ ہے کہ ہم خدا کے مہمان ہیں، اگر خدا پروردگار عالم کا دسترخوان وسیع ہے تو ہم بھی فقراء کا خیال رکھیں، ہم بھی دوسروں کا خیال رکھیں. اور اس مہینے میں روزے کی وجہ سے انسان کے لیے بہت سی چیزیں آتی ہیں. من جملہ دو چیزوں سے انسان کی انفرادی زندگی متاثر ہوتی ہے، شہوت اور غصے کی وجہ سے. اور اس روزوں کے اس مبارک مہینے میں انسان شہوت پہ بھی کنٹرول کرتا ہے اور ساتھ ساتھ غصے پہ بھی کنٹرول کرتا ہے.
آئیے
برادران ناظرین مومنین روزہ داروں, ہم دو چیزوں پر, اگر اس ماہ مبارک رمضان میں ہم روزے رکھ سکتے ہیں, حلال چیزوں کو اپنے اوپر حرام قرار دے سکتے ہیں, یعنی آپ پی سکتے ہیں پانی لیکن نہیں پیتے ہیں, وجہ کیا ہے, سبب کیا ہے, خدا نے کہا ہے, تو جب ہم ان چیزوں پر کنٹرول رکھتے ہیں تو دوسرے مہینوں میں بھی ہم کنٹرول رکھ سکتے ہیں, گناہوں سے بچ سکتے ہیں, تو ناپ تول میں اور بہت سے مسائل زندگی میں, سماجی زندگی کے اندر اگر یہ دو چیزیں سیٹ ہو جائیں تو ہماری زندگی سدھر سکتی ہے.
بہت بہت شکریہ, بہت بہت شکریہ, بے انتہا شکر گزار ہوں مولانا صاحب آپ کا. مولانا ابرار حسین صاحب کی گفتگو آپ لوگوں نے ملاحظہ فرمائی ناظرین, اور انشاءاللہ کہ ہم لوگ ہر لمحہ استفادہ کریں اس مہینے سے. اور ناظرین آپ لوگوں سے گزارش ہے کہ ہم لوگوں کا پروگرام کے بعد, آج کے پروگرام کے بعد یہ ویڈیوز جو ہیں الگ الگ ہمارے ساتھی زحمت کرتے ہیں اور اسے الگ بھی کر دیتے ہیں, تو آپ لوگ وہ جا کے ضرور دیکھیے, خصوصاً مولانا ابرار حسین صاحب کی گفتگو آج ضرور دیکھیے گا, استفادہ کرنے کی ہم لوگ بھرپور کوشش کریں گے انشاءاللہ. خرم چلتے ہیں ساتھ میں وقفہ لے لیں, پھر اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے, ہمارے دیگر مہمان انشاءاللہ تشریف لائیں گے.
کوئی تو ہے جو نظام ہستی چلا رہا ہے, وہی خدا ہے. کوئی تو ہے جو نظام ہستی چلا رہا ہے, وہی خدا ہے. دکھائی بھی جو نہ دے نظر بھی, جو آ رہا ہے وہی خدا ہے. وہی ہے مشرق, وہی ہے مغرب, سفر کریں سب اسی کی جانب. وہی ہے مشرق, وہی ہے مغرب, سفر کریں سب اسی کی جانب. ہر آئینے میں جو عکس اپنا دکھا رہا ہے وہی خدا ہے. تلاش اس کو نہ کر بتوں میں, وہ ہے بدلتی ہوئی رتوں میں. تلاش اس کو نہ کر بتوں میں, وہ ہے بدلتی ہوئی رتوں میں. جو دن کو رات اور رات کو دن بنا رہا ہے وہی خدا ہے. نظر بھی رکھے سماواتیں بھی, وہ جان لیتا ہے نیتیں بھی. نظر بھی رکھے سماواتیں بھی, وہ جان لیتا ہے نیتیں بھی. جو خانہ لاشعور میں جگمگا رہا ہے وہی خدا ہے. کسی کو سوچوں نے کب سراہا, وہی ہوا جو خدا نے چاہا. کسی کو سوچوں نے کب سراہا, وہی ہوا جو خدا نے چاہا. جو اختیار بشر پہ پہرے بٹھا رہا ہے وہ
وہی خدا ہے، کسی کو تاج وقار بخشے، کسی کو ذلت کے غار بخشے، کسی کو تاج وقار بخشے، کسی کو ذلت کے غار بخشے، جو سب کے ماتھے پہ مہر قدرت لگا رہا ہے وہی خدا ہے، سفید اس کا سیاہ اس کا، نفس نفس ہے گواہ اس کا، جو شعلے جان جلا رہا ہے بجھا رہا ہے وہی خدا ہے، کوئی تو ہے جو نظام ہستی چلا رہا ہے،
کوئی تو ہے جو نظام ہستی چلا رہا ہے وہی خدا ہے۔
جی ناظرین، امید ہے کہ یہ حصہ پسند آیا ہوگا آپ لوگوں کو۔ ساتھ چلتے ہیں ہم لوگ خرم بھائی کے پاس اور دیکھتے ہیں کہ وہ آج کس چیز کے بارے میں گفتگو کرنے جا رہے ہیں۔ ویسے بہت زیادہ اہم موضوع ہے، آج کا پروگرام ضرور آپ لوگ دیکھیے، چلتے ہیں خرم بھائی کے پاس۔
بہت شکریہ حسن جی، بالکل اہم موضوع ہے، ہمیشہ دیپن چاند گھوش کے ساتھ ہمارا اہم موضوع چلتا ہے، اور ایم ایس سی نینو ٹیکنالوجی تہران یونیورسٹی آف میڈیکل سائنسز، اور ہم لوگ آج بات کریں گے کہ آرتھرائٹس کی فیلڈ میں، آرتھرائٹس کے شعبے میں، اس کی بیماری میں نینو ٹیکنالوجی کی فیلڈ کیا کر رہی ہے اور کیا ڈیولپمنٹ ہو چکے ہیں۔ آپ کو ویلکم کہتا ہوں پروگرام میں، بہت شکریہ ادا کرتا ہوں آپ نے ٹائم نکالا ہمارے پروگرام کی۔ دیپن چند، کیا آرتھرائٹس میں کیا نینو ٹیکنالوجی کا کیا رول پلے ہو رہا ہے؟
ہاں، اس کو کہنے سے پہلے ہم لوگ یہ دیکھیں گے کہ آرتھرائٹس کی جو پریویلنس وہ ہے کیا۔
اچھا، ایک یوروپی پھیلی ہوئی ہے۔
ہاں، یوروپین کی، یوروپی ایک سوسائٹی ہے جسے نینو میڈیسن سوسائٹی آف یوروپ کہتے ہیں، جو نینو میڈیسن کے بیس جو اسٹڈیز یہ سب کرتے ہیں کہ کس فیلڈ میں یا کس ڈیزیز پہ نینو ٹیکنالوجی کو اور کام کرنا چاہیے، اس کے اور یوز ہونا چاہیے تاکہ لوگوں کو مدد ہو سکے۔
ٹھیک ہے،
تو انہوں نے دیکھا کہ صرف یوروپ میں ہی، صرف یوروپ کا اسٹیٹسٹک ہے کہ اس میں لائک آلموسٹ 3 ملین جو ہے وہ ریومیٹائڈ آرتھرائٹس کے پیشنٹس ہیں، اور جو 70 ملین آسٹیو آرتھرائٹس کے پیشنٹس ہیں۔ تو آرتھرائٹس میں یہ دیکھا جاتا ہے کہ جو ہمارے جو جوائنٹس ہوتے ہیں، سائنوویم ہوتے ہیں، جو کارٹیلیج ہوتے ہیں یا جو سب کونڈرل بون ہوتے ہیں،
ٹھیک ہے،
اس میں چینجز آتے ہیں، اسٹرکچرل چینجز، جس سے کیا ہوتا ہے کہ جو باڈی فنکشنز ہوتے ہیں اس میں پرابلم آتی ہے، لوگوں کو چلنا، کوئی بھی کام کرنا، جو آرتھرائٹس کے مین سمٹمس ہیں،
جوڑوں میں درد ہونا۔ ٹھیک ہے، بالکل ٹھیک۔
تو اس میں دیکھا گیا ہے کہ جو اس کے دو سب سے مین کازز ہے، لائک جو ہمارے لائف اسٹائل کے اوپر بیسڈ، ایک ہے کہ ایجنگ پاپولیشن، یوروپ میں جو دیکھا جا رہا ہے کہ جو پاپولیشن کا ایج بڑھتی ہے، دیٹس لائک ایجنگ پاپولیشن ہے وہ۔
اچھا،
اور دوسرے کہ لائف اسٹائل میں جو چینجز، تو یہ سارے جو ہے یہ آرتھرائٹس کو اور ہونے میں لائک مدد کرتے ہیں۔
اچھا ٹھیک،
تو اس کا جو پریویلنس ہے یہ دیکھا گیا، اس کا جو ڈیزیز کا جو لوڈ ہے وہ لائک، اگر ابھی دنیا میں سب سے زیادہ جو ڈیزیز ہے پریویلنٹ وہ ہے کینسر، کینسر کے بعد ہے کارڈیو واسکولر ڈیزیزز، اسی کے بعد اگر کوئی ڈیزیز آتا ہے تو وہ آرتھرائٹس، جس میں بہت سکوپ ہے،
اتنی پھیلی ہوئی ہے۔ ٹھیک، صحیح، بہت شکریہ۔ اچھا، کیا ہم لوگ، کیا مسائل کیا ہیں کہ یہ آرتھرائٹس جو ہے کلینکل لیول پہ ہمارے پاس کیا مشکلات ہیں جو اتنی پھیل گئی ہے اور ہم اسے کنٹرول نہیں کر پا رہے؟
ابھی آج کے جو اس کے جو ٹریٹمنٹ ہے، تو سب سے بڑے اس میں ہرڈلس یہ ہے کہ لائک اس کا کوئی پراپر ٹریٹمنٹ یا کیور نہیں ہے۔
اچھا،
تو ابھی اس میں جو دیکھا گیا ہے کہ لائک آرتھرائٹس کے اگینسٹ جو کیا جاتا ہے وہ کہ اینٹی انفلیمیٹری ڈرگز وہ سارے دیے جاتے ہیں، جیسے گلوکوکارٹیکوائڈز یا پھر اور بایولوجیکل جو ڈرگز ہوتے ہیں۔
ٹھیک ہے،
تو یہ تو اس ٹائم پہ کام کر جاتے ہیں کیونکہ یہ سارے لائک سمٹمس کو دیکھ کے دیا جائے کہ آپ کو درد ہے تو آپ کو ایسے ایک دوائی دیا جائے، پر لانگ ٹرم یوز یہ سب دوائی کرنے سے یا تو آپ کو لائک آپ کا بون میرو میں بون میرو سپریشن ہو سکتا ہے، انفیکشن ہو سکتا ہے، ایسی ایسی چیزیں ہو سکتی ہیں جو اس کے سائڈ ایفیکٹس ہیں۔ ایک تو آپ کو پراپر کیور نہیں مل رہا ہے، لانگ ٹرم کیور نہیں مل رہا ہے، صرف آپ کے سمٹمس کو لائک ہیل کیا جا رہا ہے،
علامتوں کو،
ہاں، اور لانگ ٹرم میں آپ کے سائڈ ایفیکٹس بھی۔ تو یہ سارے جو ہے مین پرابلمس ہے ابھی کے جو ٹریٹمنٹ ہو رہے ہیں۔
یعنی اس کا مطلب ہے کہ ہم لوگ ابھی تک خود خاص طور پہ آرتھرائٹس، البتہ ایک اور چیز بھی یہاں پر کہی جاتی ہے کہ آرتھرائٹس کی ابھی تک صحیح وجوہات کہ کس وجہ سے ہوتا ہے یہ معلوم نہیں ہے، ایسا ہی ہے ڈاکٹر صاحب؟
नहीं, इसमें तो बहुत रिसर्च हो चुका है और हो भी रहा है कि इस डिजीज का कॉज क्या है।
ठीक है,
तो कॉज तो पता है, जिससे लाइक जिसके लिए नैनो मेडिसिन शायद काम कर सके, लाइक हेल्प कर पाए।
ठीक है,
पर अभी के जो मैंने जो कहा जो भी ट्रीटमेंट है वो सिर्फ सिम्टम्स को हटाने के लिए, पर रिस्टोरेटिव नहीं है, मतलब कि उसको एकदम खत्म कर देना या उसका सोल्यूशन, वैसे ट्रीटमेंट हमारे पास नहीं है,
उस तरह हमारे पास ट्रीटमेंट नहीं है, यानी उस तरह का इलाज हम लोग नहीं कर सक रहे। अच्छा, थोड़ा सा मुख्तसर सा दीप बताइएगा कि नैनो टेक्नोलॉजी यहाँ पर कहाँ पर खड़ी हुई है इस फील्ड, इसको हल, इस मुश्किल को हल करने में।
अगर आप हमें अर्थराइटिस को ट्रीट करना है तो सबसे पहले ये करना है कि जो इसके इमेजिंग के ये किस स्टेज पे है या फिर बॉडी के कहाँ पे है, कितना फैल गया है, इसका इमेज करना है, लाइक इसको हमें पता लगना है।
ठीक है,
ये एक स्टेज, लाइक ये एक स्टेज है जिसमें नैनो टेक्नोलॉजी हम हेल्प कर सकते हैं। दूसरा ये कि अगर हमें इमेज हो गया कि बॉडी के इस जॉइंट में, इस पार्ट में ये इतना फैल गया है या इस स्टेज में है, तो वहां पे हमें दवाई पहुंचाना है।
ठीक है,
जो दवाई, लाइक जो मैं आगे के प्रोग्राम में कह सकता हूँ, जो नैनो टेक्नोलॉजी हम हेल्प करते हैं कि उसी जगह, लाइक सिलेक्टिव उसी जगह पे दवाई पहुंचाना, सही तरह से पहुंचाना, ताकि बाकी के सेल्स, बाकी के टिश्यूज को कुछ ना हो। और अगर उसी जगह पे पहुंच रहे तो हम कम डोज दे सकते हैं जो हमारे लिए कोई साइड इफेक्ट ना लाए,
और जितनी डोज देंगे वो वहां पहुंचेगी।
हाँ,
बहुत शुक्रिया, इंशाल्लाह गुफ्तगु आपके साथ आगे बढ़ाएंगे। दीपांजन घोष, बहुत अहम मौजू पे आप टॉपिक लेके आए हैं। नाज़रीन, दीपांजन घोष की आप गुफ्तगु सुन रहे हैं, नैनो टेक्नोलॉजी और आर्थराइटिस की बीमारी। डॉक्टर साहब ने बताया हमें कि इमेजिंग के लिए, यानी ये पता करने के लिए कि सही मानों में आर्थराइटिस किस लेवल पे है, और फिर दवाई को उस जगह पर सही तौर पे, सही मकदार में, सही वक्त पे पहुंचाना, इस ये दो काम हैं जिसमें नैनो टेक्नोलॉजी हमारी मदद करी है। मजीद गुफ्तगु करेंगे, लेकिन अभी हम चलेंगे हसन के पास।
जी, बहुत बहुत शुक्रिया खुर्रम, चलते हैं साथ में एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। नसीम जिंदगी जारी रहेगा। बहुत ही अजीब सा महीना है, हम लोग सजदे में होते हैं और बज़ाहिर ज़मीन से हम लोग गुफ्तगू करते हैं, लेकिन आवाज़ हम लोगों के आसमानों में सुनाई देती है और वहाँ वाले उस पर तवज्जो देते हैं और एक एक लफ्ज़ के लिए हम लोगों के लिए सवाब लिखते हैं। बहुत ज़्यादा हमें कद्र पहचाननी चाहिए इस महीने की। इंशाल्लाह के आप लोग इस तरह हैं, मुझ जैसे बदकिस्मत जो हैं वो इंशाल्लाह उनको ज़्यादा समझना चाहिए और ज़्यादा इस महीने को सही तौर से दर्द करना चाहिए। चलते हैं खुर्रम भाई की तरफ।
बहुत शुक्रिया हसन जी, बिल्कुल आपने सही कहा। और हमारे साथ नाज़रीन गुफ्तगु के हिस्से में दीपांजन घोष मौजूद हैं, MSc नैनो टेक्नोलॉजी, तेहरान यूनिवर्सिटी ऑफ मेडिकल साइंसेज, और बात चल रही है हमारी आर्थराइटिस में, आर्थराइटिस की बीमारी को के इलाज में नैनो टेक्नोलॉजी कहाँ पर खड़ी हुई है, इस पर हमारी बात चल रही थी। कि दो रस्ते हमारे पास हैं, दो ऐसी पुल हैं जो नैनो टेक्नोलॉजी हमें देती है ताकि हम आर्थराइटिस को सही तरीके से पकड़ सकें और उसका इलाज कर सकें। तो पहले के पर थोड़ी सी डिस्कशन कर लें कि इमेजिंग, ये जिसमें मसलन MRI, CT स्कैन, ये सारी चीज़ें आ जाती हैं, तो नैनो टेक्नोलॉजी कैसे मदद कर रही है हमारी?
लाइक आज के जो कन्वेंशनल जो हम लोग डायग्नोस करते हैं, जो नॉर्मल स्कैन्स होते हैं, इसमें दो तीन प्रॉब्लम्स है। एक तो कि डिजीज को ये तभी डायग्नोस कर पाते हैं, पकड़ पाते हैं जब वो लाइक बहुत ही प्रोग्रेस हो गया, लाइक फर्दर लाइक लेटेस्ट स्टेजेस में चला गया।
अच्छा, काफी आगे चली गई।
हाँ, काफी आगे चली गई है। सेकेंड ये कि इसका कितना फैल गया, लाइक इसका क्या एक्सटेंट है, वो भी हमें सही से नहीं पता लगता है।
अच्छा,
तो इस तौर पे हम लोग क्या करते हैं, नैनो पार्टिकल्स की यूज करते हैं, मेटेलिक नैनो पार्टिकल्स या फिर इनऑर्गेनिक नैनो पार्टिकल्स।
अच्छा दीपन, माजरत के साथ, अभी इस लेवल पे हम लोग क्या इस्तेमाल कर रहे हैं? एक्सरे इस्तेमाल करते हैं, जैसे इस तस्वीर में भी हम लोग देख रहे हैं, MRI इस्तेमाल कर रहे हैं, क्या इस्तेमाल?
MRI यूज कर
MRI इस्तेमाल हो रही है। ठीक है, लेकिन स्टिल वो हमारे, हमें बहुत ज्यादा मददगार नहीं है।
करता है, पर लाइक जब डिजीज बहुत फैल गया हो, क्योंकि एमआरआई किस पे डिपेंड करता है, बॉडी से वो सिग्नल लेता है,
ठीक है,
तो एक डिजीज जब इनिशियल स्टेज में होता है तो उससे उतना प्रॉपर सिग्नल नहीं मिलता है कि वो हमें बता पाए कि किस स्टेज में, जब वो बहुत फैल जाता है, ये कैंसर में भी देखा जाता है,
वही कैंसर के में,
कैंसर में भी, तो जब ये बहुत फैल जाता है तब हमें प्रॉपर सिग्नल मिलता है कि हमारे वहां पर डिजीज है, पर एक पेशेंट के लिए वो बहुत ही हानिकारक है क्योंकि वो डिजीज बहुत ही आगे फैल चुका है।
बिल्कुल, तो उस टाइम कुछ नहीं किया जा सकता उसका,
या फिर किया जा सकता है पर जो पहले जितने इफेक्टिवली किया जा सकता है बाद में करना उतने मुश्किल
होता है। दीपंजन ये क्या है?
ये मैं जैसे गोल, जैसे मैं अभी बाद में कहूंगा,
हाँ, बाद में बात करेंगे, ठीक है, जी जी जी, आप बारी जारी रखें अपनी बात।
तो अभी इमेजिंग में क्या होता है कि जैसे हम एमआरआई कर रहे हैं, अभी आप सोचिए कि एमआरआई में हम कोई ऐसे नैनो पार्टिकल्स डाल रहे हैं जिसका पिक्चर में दिखाया कि गोल्ड नैनो पार्टिकल्स या फिर आयरन ऑक्साइड जो आयन से बना हो, ऐसे नैनो पार्टिकल्स जिसमें मैग्नेटिक एक उनका फीचर होता है जो मैग्नेटिक नेचर के होते हैं,
ठीक है,
तो ये क्या करते हैं, ये अपने बॉडी के अंदर जब इसको इंट्रावेनस इंजेक्शन के तौर पे देते हैं इमेजिंग करने के पहले,
बिल्कुल,
तो इससे क्या होता है, ये लोग सिग्नल को और ज्यादा अच्छी तरह से ट्रांसमिट करता है,
अच्छा,
तो ये सिग्नल को एब्जॉर्ब भी करता है बॉडी में, उसका पता भी चलता है कहां से सिग्नल जा रहा है, कहां से आ रहा है, और अच्छा, सिग्नल में क्या क्या चेंजेस आ रहा है,
ठीक है,
तो अब सोचिए लाइक आपको जब डिजीज अर्ली स्टेज में हो और आपको अच्छा सिग्नल मिले और आपको सही तरह से मिले, जैसे मेरे पास एक पिक्चर है, मैं दिखाऊंगा कितना आप मैग्नेटिक नैनो पार्टिकल यूज करने से कितना सिग्नल बेहतर हो सकता
अच्छा,
है
आम एमआरआई,
हाँ, आम एमआरआई से,
ठीक है,
तो पेशेंट के लिए ये एक अच्छा बात है कि हम डिजीज को सही जगह और सही लेवल पे हम लोगों से पहचान सकते हैं। जैसे ये हम जो मैं पिक्चर का बात कर रहा था, जो आप लेफ्ट साइड में देखोगे वो है नॉन मैग्नेटिक पार्टिकल से एमआरआई किया हुआ,
आम एमआरआई,
आम एमआरआई, और जो राइट के हिस्से में वो मैग्नेटिक पार्टिकल्स यूज किया,
दाएं साइड पे,
हाँ, दाएं साइड, जैसे मैंने कहा आयरन ऑक्साइड या फिर गोल्ड नैनो पार्टिकल्स,
नैनो की हालत, हाँ, में, ठीक है,
जो मैग्नेटिक नैनो पार्टिकल्स, तो अब देखिए कि जो लेफ्ट में है उसमें भी आपको दिख रहा है कि कहाँ पे डिजीज है या कहाँ पे कुछ प्रॉब्लम है, एबनॉर्मलिटी है, राइट में भी दिख रहा है, पर जो लेफ्ट का है वो डिफ्यूज है, वो पूरे रीजन को दिखा रहा है कि वहां पे कुछ कुछ प्रॉब्लम है,
ठीक है,
पर देखिए राइट में रीजन हिस्सा वही है पर वहां पे दिखा रहा है कि किस जगह पे ज्यादा इफेक्ट हुआ है,
खास तौर पे,
खास कहां पे फैल गया और कहां पे कम है,
अच्छा,
तो एक है लाइक ट्रीटमेंट के पहले और ट्रीटमेंट के बाद, और ऐसे प्रो पोस्ट ऐसे दिखाया गया, हाँ, तो आप लाइक डिफरेंट डिफरेंट स्टेज में कर सकते हैं,
ठीक है, यानी एक तस्वीर जो है वो उल्टे हाथ पे वो प्री है, यानी बीमार इलाज करने से पहले,
हाँ,
और इस तरफ वाली है जो जिसमें थोड़ा सा जर्द रंग भी हमें येलो कलर भी नजर आ रहा है, वो ये दिखा रही है कि हम ट्रीटमेंट हमारा सक्सेसफुल हो रहा है
या फिर ट्रीटमेंट चल रहा है,
चल रहा है,
आप किसी भी स्टेज में प्री पोस्ट ऐसे ऐसे आप कर सकते, आपका वो काम हो रहा है, जगह पे पहुंच रहा है कि नहीं हो रहा है,
ठीक है। बहुत शुक्रिया दीपंजन घोष, आपसे गुफ्तगू बढ़ेगी आगे, और दीपंजन घोष नाजरीन मौजूद हैं एमएससी नैनो टेक्नोलॉजी तेहरान यूनिवर्सिटी ऑफ मेडिकल साइंसेज, बात हमारी चल रही है आर्थराइटिस और नैनो टेक्नोलॉजी, जारी रखेंगे, अभी हम चलेंगे हसन के पास।
बहुत बहुत शुक्रिया खुर्रम, 9146415 से हम लोगों के लिए एक मैसेज आई है, मुबारकबाद पेश की उन्होंने माह मुबारक रमजान के सिलसिले में, और 9188 और आखिर में 664 से उन्होंने कहा है कि मेरे इल्म में इजाफा होगा, हम लोग भी यही चाहते हैं, अगर हमें ऐड कर दें अपने ग्रुप में तो मैंने आपको ऐड कर दिया है। एक गुजारिश है आप लोगों से कि आप लोग अपना नाम ज़रूर भेज दिया करें ताकि हम लोगों को यहाँ पे फ़ोन नंबर पढ़ने की ज़रूरत ना पड़े बल्कि आपके असली नाम से आप लोगों को बुलाएं। एक बहुत ही मज़ेदार सी चीज़ आपकी खिदमत में पेश करना चाह रहा हूँ और वाकई आदमी को गौर फिक्र पर मजबूर कर देती है, और वो एक काम है जो एक खातून ने किया है, इनका नाम है जिनकी आप तस्वीर देख सकते हैं, ब्रिगिट हेलर, और ये स्विट्ज़रलैंड में एक 5-स्टार होटल के मालिक हैं और वहाँ के बेहतरीन होटलों में वहाँ के शुमार हैं, लेकिन इन्होंने काम जो किया है वो हो सकता है बाज़ लोगों को बुरा लग जाए लेकिन बहुत अहम काम किया है। इन्होंने वहाँ अपने रेस्टोरान के टेबल पे इस मजमून के साथ एक मैसेज रखी है, हर टेबल पे लिखा है कि सुबह बखैर अज़ीज़ मेहमानों, अखलाकी और तहजीबी वजूहात की बिना पर स्विट्ज़रलैंड में किसी भी किस्म का खाना दूर फेंका नहीं जाता, आपसे गुजारिश है कि जितना खाना खा सकते हो उतना ही प्लेट में लीजिए, आपके तआवुन का शुक्रिया। और उसके साथ साथ उन्होंने कई तस्वीर भी यानी उस नोट के साथ उन्होंने वहाँ पर रखी हैं ताकि लोग देख सकें, उसमें बहरहाल जो अफ्रीकी खुसूसन ममालिक में जो सूरत हाल है बच्चों की, खाना न पहुँचने की वजह से, शदीद भूख की वजह से, और जो खाने की किल्लत होती है उसके बिना पर जो मुश्किलात का शिकार हैं, वो तस्वीर उन्होंने रखी हैं। उनका कहना था कि हमने ये तस्वीरें इसलिए नहीं रखी हैं कि किसी को यानी बुरा लगे, बल्कि यानी हो सकता है कि कुछ लोगों को बुरा लग जाए लेकिन हमारा मकसद ये नहीं था, हमारा मकसद ये था कि कम से कम खाना दूर फेंका जाए, क्योंकि स्विट्ज़रलैंड में भी जो अमीर लोग हैं और दुनिया भर के ज़्यादातर अमीर लोग जो होते हैं खाना बहुत ज़्यादा फेंकते हैं, दूर फेंकते हैं, और हम जो हैं इन मुश्किलात का हर रोज़ शिकार हो रहे हैं। इसी सिलसिले में हमने आपको स्टैटिस्टिक्स भी हम दिखाना हम चाह रहे हैं, ये stopthehunger.com के भूख को रोको, ये भूख के जो मुश्किलात हैं उसको रोको.com, और ये सुबह 6:50 पे हमने ये स्टैटिस्टिक्स निकाली हैं, और ये बहुत ही भयानक चीज़ें हम लोगों को दिखाता है। जैसा कि आप देख सकते हैं कि इस वक्त दुनिया की आबादी जो है 7 अरब है तकरीबन, और जो लोग जो हैं जिनको खाना सही तौर से नहीं पहुंच रहा, बहुत ही भयानक वो है, 796 मिलियन लोगों को इस वक्त सही तौर से खाना नहीं पहुंच रहा है, और जो सिर्फ इस साल जो लोग मरे हैं भूख की वजह से उनकी तादाद 5,02,15,000 है, और जो लोग आज मरे हैं यानी गुज़श्ता 24 घंटे में मरे हैं 8,700 लोग भूख की वजह से मरे हैं। यानी मैं आपसे चाहूँगा कि खुदा रहा आप लोग ये काम करें कि खुदा इफ्तार के वक्त सहरी के वक्त खाने में बहुत ज़्यादा यानी उसमें कोशिश करें कि बिल्कुल ना फेंका जाए, क्योंकि बहुत बुरी हालत है। हम लोग यकीनन ज़िम्मेदार ठहराए जाएंगे क़यामत के दिन, ये हम लोग ज़रूर याद रखें। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। जी नाज़रीन, फिर से खुश आमदीद कहता हूँ आपको प्रोग्राम नसीम ज़िंदगी में। अगर हमने आपको डराया है तो हम आपसे माफ़ी मांगते हैं, लेकिन बहुत ज़रूरी था, और ख़ुद माह मुबारक रमज़ान जो है उसका एक मकसद यही है कि हम लोग दूसरों के बारे में सोचें, थोड़ा बहुत इशार अगर कर लें तो उसका फ़ायदा हम ही लोगों को और हम ही लोगों की दुनिया को पहुँचेगा। चलते हैं खुर्रम भाई की तरफ।
बहुत शुक्रिया हसन, नहीं बहुत ज़बरदस्त आपने जो है हकीक एक बड़ी हकीकत जिसको तल्ख हकीकत भी कहा जा सकता है उसकी तरफ इशारा दिलवाया, और ज़रूरी है, क्योंकि हम लोग मुझे कुछ ऐसे से एहसास होता है कि हम लोग आहिस्ता आहिस्ता एक ऐसे नींद में जा चुके हैं जिस नींद में हमें ना कुछ नज़र आ रहा है, ना कुछ सुनाई दे रहा है, और ना कुछ भी समझ नहीं आ रहा क्या हो रहा है हमारे आसपास। बस हम सिर्फ अपनी ज़ात को देख रहे हैं, अपनी ज़ात से अगर थोड़ा सा और इधर उधर देख रहे हैं तो अपने घर वालों को, अपने ख़ानदान को देखते हैं, लेकिन उसके बाहर बिल्कुल नहीं देखा जा रहा। कचरा घर से बाहर फेंक दिया जाता है, यही जैसे कि हसन ने कहा कि खाने पीने की चीज़ों को ज़ाया कर दिया जाता है। बहरहाल माह मुबारक रमज़ान एक ऐसा महीना है जो हमें मदद दे करता है ताकि हम चीज़ों इन चीज़ों की तरफ सोच विचार कर सकें। दीपन जान घोष नाज़रीन हमारे साथ यहाँ पर मौजूद हैं, एमएससी नैनो टेक्नोलॉजी तेहरान यूनिवर्सिटी ऑफ मेडिकल साइंसेज। हमारी गुफ्तगू का हिस्से का जो आखिरी हिस्सा है वो पहुँच चुका है। डॉक्टर साहब हमारे साथ बात कर रहे थे आर्थराइटिस और नैनो टेक्नोलॉजी। डॉक्टर साहब आखिरी हिस्सा है, क्या आप कहना चाहेंगे इस सिलसिले में?
इसमें मैं नैनो टेक्नोलॉजी स्कोप को कहना चाहूँगा कि एक तो अभी हमने बात किया कि जो मैग्नेटिक नैनो पार्टिकल्स होते हैं, पर ये हमारे पास एक ही स्कोप नहीं है। नैनो पार्टिकल्स की जो वैरायटी है वो इतना डाइवर्स है इसका फील्ड कि जैसे जो मैग्नेटिक है उससे हम लोग इमेजिंग किया, पर इमेजिंग करने के बाद क्या हमें उसे डिजीज को ट्रीट करना है, दवाई पहुंचना है, या फिर ग्रोथ फैक्ट जो भी है वो पहुंचाना है, तो इसके लिए हम दूसरे तरह के नैनो पार्टिकल्स यूज करते हैं, जैसे लाइपोसोम्स हो या प्रोटीन बेस्ड नैनो पार्टिकल्स जो बॉडी में कोई हमारे लिए कोई हानिकारक या नुकसान ना पहुंचाए। तो जैसे जो इमेजिंग का पार्ट था वो हो गया, अपने नैनो पार्टिकल्स भेजा, वो बॉडी से बाहर भी चला जाता है, वो एक्सक्रीट हो जाता है, तो आपका बॉडी सेफ है। फिर आपने ऐसे नैनो पार्टिकल इंजीनियर किया जो सिर्फ उसी सेल या उसी जॉइंट या उसी टिश्यू तक पहुंचता है, और जो बायो कंपैटिबल हो, जिस पे मैंने यहाँ पे एक दिन बात किया था, जो बॉडी के लिए सेफ हो,
ठीक है,
तो आपके पास दवाई भी पहुंच गई। तो अगर इस तरह से चलता रहे तो शायद इसका कोई हल हमें मिल पाए।
सही है। अच्छा दीपन जान, ये जो आपने कहा कि ये आर्थराइटिस में इसकी कितनी अहमियत है?
आर्थराइटिस में ये हर डिजीज की तरह, मैंने पहले कैंसर पे बात किया, जो भी डिजीजेस पे, पर ये है कि अगर हम लोग एक दवाई देते हैं एक अमाउंट, तो जो पहले है कि वो पूरी तरह से उस जगह तक नहीं पहुंचता है,
ठीक है,
तो क्या होता है हम लोग जो एक्सपेक्ट करते हैं उस तरह से ट्रीटमेंट नहीं हो पाता,
नहीं हो पाता।
तो आप सोच रहे हो कि डिजीज एक लेवल तक पहुंच गया, आपको इतनी दवाई चाहिए, पर अगर वो नहीं हो पा रहा है तो क्या डिजीज और बढ़ता जाएगा।
सही है।
तो पहले तो आप तो एकदम डिजीज को खत्म नहीं कर सकते, पहले आपको डिजीज को रोकना है एक स्टेज पे, उसको अरेस्ट करना है, तो उसके लिए क्या सही तरह से दवाई पहुंचना है। तो अगर आप सही तरह से दवाई पहुंच रहा है और डिजीज वहां पे अरेस्ट हो रहा है, तभी अगला स्टेज होगा कि डिजीज को आप कैसे खत्म कर सकते हैं।
सही है,
तो इसी के लिए सही से ड्रग पहुंचाना तो बहुत ही इम्पोर्टेंट बात
सही
है।
अच्छा दीपंजन, ये अभी कोई दवाइयां बाजार में हमारे पास आ गई हैं आर्थराइटिस के लिए जो जिसमें नैनो पार्टिकल्स इस्तेमाल किए जा रहे हो?
इसमें जो इमेजिंग पार्ट पे जो मैंने बात किया उसके लिए तो है, जो इमेजिंग के नैनो पार्टिकल्स है वो आप किसी भी लाइक वो कैंसर के लिए भी यूज करते हो, कोई भी टिश्यू या सेल बेस्ड डिजीज के लिए, तो वो आ गया है।
बहुत अच्छा।
पर इसके लिए जो जो मेन जो दवाई लेके जाने वाला है उसके कैरियर्स बन गए, लाइक हमारे पास लाइपोसोम से प्रोटीन बेस्ड नैनो पार्टिकल से, पर लाइक एकदम प्रॉपर दवाई जो सिर्फ आर्थराइटिस के, जिसे बताया कि आर्थराइटिस के लिए ये नैनो पार्टिकल बेस्ड दवाई है, वो अभी तक नहीं आया है, पर लाइक रिसर्च चल रहा है कुछ ही दिनों में।
बहुत शुक्रिया अदा करता हूँ दीपंजन घोष, बहुत अहम मौजू की तरफ आपने हमारी तवज्जो दिलाई कि नैनो टेक्नोलॉजी क्या कर रही है आर्थराइटिस की बीमारी के लिए, इमेजिंग जैसे कि डॉक्टर साहब ने बताया कि एमआरआई, लेकिन नैनो पार्टिकल के इंजेक्शन के साथ बेहतर तरीके से हमें दिखाते हैं कि कहाँ पर आर्थराइटिस है, किस लेवल तक पहुँच चुका है और इन चीज़ों के बारे में। और उसके साथ साथ दीपंजन ने यह भी बताया कि ऐसी दवाइयाँ बनाई जा रही हैं कि जो खास तौर पे आर्थराइटिस से मुतासिर जो सेल्स हैं उनको टारगेट करेंगे बजाय इसके कि पूरे बदन को नुकसान पहुंचाए। बहुत शुक्रिया अदा करता हूँ, आप तशरीफ लाए, बहुत शुक्रिया।
मैं भी शुक्रिया अदा करता हूँ डॉक्टर साहब का, और इंशाल्लाह आप नाजरीन को भी डॉक्टर साहब की गुफ्तगू पसंद आई होगी, बहुत ही नए तरीके से आर्थराइटिस का इलाज। और उन तमाम लोगों का शुक्रिया अदा करता हूँ जिन लोगों ने हमारे पेज को लाइक किया है, फेसबुक पेज को खुसूसन लाइक किया है, और उसमें आपको हम बताते चलें कि 3763 लोगों ने हम लोगों के पेज को इस वक्त तक लाइक किया है। ना मेरे ख्याल में इसके सिलसिले में अगर इंसान अगर एक दूसरे से सच बोलें तो बहुत बेहतर होगा, क्योंकि ये हमने आपको बता दिया कि हम लोगों का जो लाइक्स हैं वाकई आप लोगों के खुलूस और का यानी उसके अक्कासी कर रहे हैं, क्योंकि आम तौर से दूसरे चैनल्स जो हैं और दूसरे हमारे जो साथी हैं दूसरे चैनल्स में उनका ये रहता है कि बहरहाल पैसे दे के थोड़े बहुत लाइक्स खरीदे जा सकते हैं, हम लोगों के पास या बहरहाल इस सिलसिले का वक्त नहीं है, हम लोग हकीकी दोस्त चाहते हैं, पैसे दे के दोस्त हम लोग नहीं अपनाते। और चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। नाज़रीन आप लोग देख रहे हैं प्रोग्राम नसीम ज़िंदगी, आखिरी हिस्से में पहुंच चुके हैं इस प्रोग्राम के। बस आपको हम बताते चलें कि कल हम लोगों के मेहमान कौन है, एक तो डॉक्टर साबरा कांजी हमारे साथ होंगी जो बच्चों के साथ खेलने की अहमियत के बारे में बताएंगी।
बिल्कुल,
बच्चों को मजा आता है, कुछ लोग बच्चों से तप वप जाते हैं, तो बहरहाल
वैसे इतवार का दिन जो है हमने उसको फिक्स कर दिया है कि नफसियाती मसाइल और समाजी मसाइल, इन पे जो है हमारे माहिर नफसियात आके, जो डॉक्टर्स आके मुख्तलिफ मज़ावियों से इन मौजूआत पे इंशाल्लाह गुफ्तगू करेंगे।
जी बिल्कुल, अच्छा।
और हम लोग इस्लामाबाद स्टूडियो भी लेके जाएंगे अपने अपने नाज़रीन को, और जनाब अली कुमैल साहब हमारे साथ होंगे, और फ़कीरों से हमदर्दी ये उनका इंशाल्लाह मौजू रहेगा। हमारा जो हफ्ते का मौजू चल रहा है माह रमज़ान या रोज़ों के समाजी फवाइद, उसी सिलसिले का जो कल का हमारा मौजू होगा वो ये होगा इंशाल्लाह उनके
इंशाल्लाह साथ। तो चलते हैं
बस मैं यहाँ पर एक बार बस अपने नाज़रीन को बताता चलूँ कि वाइबर व्हाट्सएप facebook.com/SUT Morning Show, और हमने इंस्टाग्राम का भी अपना पेज चला दिया है, हमारा साथ दें इन पेजेस पे ताकि हम बेहतर कर सकें प्रोग्राम को
इंशाल्लाह। तो कल तक के लिए हमें इजाज़त दीजिए,
खुदा हाफिज़।